यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा बलात्कार जन्य अपराधमा संलग्नलाई कड़ा कार्यवाही गर्ने गरी कानून ल्याउनु पर्नेमा सांसदहरूको जोड़। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत प्राप्त। समाजमा इमानदारी र नैतिक आचरण आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। नागढुङ्गा सुरुङ मार्ग आजबाट चार पाङ्रे साना सवारी साधनका लागि खुल्ला। र अमेरिकाको नेभेदामा वन डडेलो 90,000 मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन।
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन, सजिलो छ है एन्टि एप, अहिले नै डाउनलोड गर, 1GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बारामा एक बालिकाको बलात्कारपछि हत्या प्रकरणमा दोषीमाथि छिटोभन्दा छिटो कार्यवाही गर्न र परिवारलाई न्याय दिन माग गर्नुभएको छ। बैठकको विशेष समयमा सांसदहरूले जघन्य प्रकारका घटना किन घट्छन् भन्नेबारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार गरेर कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले उपभोक्ताले खाना पकाउने एलपी ग्यास र किसानले समयमै मल नपाएको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै त्यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाउनुभयो। सांसदहरूले कृषि क्षेत्रमा सरकारको सिद्धान्त र प्राथमिकता एकातिर, बजेट अर्कैतिर रहेको भन्दै सरकारले समयमै सचेत भएर यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो। सांसदहरूले यति बेला बाढ़ी पहिरो जस्ता विपदका कारण मुलुक आक्रान्त भएको र सयौं बिघा खेती योग्य जमीन काटिएर नाश भएकाले त्यसको व्यवस्थापनप्रति सरकारले यथाशीघ्र पहल गर्नुपर्नेमा जोड़ दिँदै जनताका माग छिटो सम्बोधनका लागि सरकारसँग आग्रह गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले संगीत, खेलकुद र चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई बजेट विनियोजन गरिएको बताउनुभयो। बैठकमा सांसदहरूले उठाउनुभएका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री गौरी कुमारीले वस्तु वा सेवाको प्रकृतिको आधारमा उद्योग क्षेत्रलाई विभिन्न 8 समूहमा वर्गीकरण गरिएको र संगीत, खेलकुद एवं चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई यी क्षेत्रका लागि मन्त्रालयगत बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 4 विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव वेज विखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिनको 1 बजे बस्नेछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। आज बसेको कोशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत परेको हो। बैठकमा 83 सदस्य उपस्थित रहेकोमा प्रस्तावको विपक्षमा 22 मत खसेको छ। चारजना सांसदहरू तटस्थ रहनुभयो। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति सम्बन्धी विवादमा उच्च अदालत पाटन हेटौडा इजलासले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको इजलासले आज प्रारम्भिक सुनवाई गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुन नपर्ने हो त्यसको आधार र प्रमाणसहित 15 दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। रिटमा सुनवाई गर्दै अदालतले अन्तरिम आदेशका सम्बन्धमा आगामी भदौ 10 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीको बढ़ी खाँचो भएको बताउनु भएको छ। नेपाल जनप्रशासन संघद्वारा आज काठमाडौँमा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रविधि र क्षमता अरूबाट लिएर पनि उपयोग गर्न सकिने तर आचरण, नैतिकता र इमान्दारी आफ्नै अन्तस्करणको विषय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले मुलुकको बदलिदो परिवेशमा जनताको विश्वासको चाहनालाई सुशासनका माध्यमबाट पूरा गर्नुपर्ने बताउनुभयो। उहाँले हेमबहादुर मल्ल सम्मानबाट सम्मानित हुनुभएका वरिष्ठ चिकित्सक डाक्टर रामकण्ठ माकजु श्रेष्ठ र पूर्व अर्थमन्त्री रामेश्वर खनाललाई बधाई दिँदै उहाँहरू आफ्नो सार्वजनिक सेवाप्रतिको समर्पण र राष्ट्र निर्माणप्रतिको योगदान बापत सम्मानित हुनुभएको स्पष्ट गर्नुभयो। अछामको मल्लेख गाउँपालिकाका पहिरो र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका 96 परिवारले नयाँ घर पाएका छन्। लामो समयदेखि पहिरोको त्रासमा बाँचिरहेका अति विपन्न परिवार गाउँपालिकाको पहलमा सुरक्षित आवास पाएसँगै खुशी भएका छन्। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
वर्षौंदेखि बाढ़ी, पहिरो र प्राकृतिक प्रकोप झेल्दै आएका अछामको मेल्ले गाउँपालिकाका पहिरो र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका 8 वडाका गरीब, विपन्न, दलित, असहाय 96 परिवारले सुरक्षित ठाउँमा नयाँ घर पाएपछि उनीहरू खुशी भएका हुन्। यसअघि पहिरोले कति बेला घरवास लिने हो भन्ने चिन्ताले सताइरहने भए तापनि हाल गाउँपालिकाले सुरक्षित ठाउँमा घर निर्माण गरिदिएपछि सो चिन्ताबाट मुक्त भएको बताउनुहुन्छ स्थानीय इसरा बिक।
कहिले दिँदो भयो, कहिले मद्दा भयो, हामी के हुँदो भयो भन्ने हामी केही रात दिन हामीलाई सुर्त थियो, हामीलाई निम पर्दैन थियो। अबदेखि हामीले गाउँपालिकाले धेरै राम्रोसित अरी बसाल्यो, हामी एकदमै खुसी छौँ।
गाउँपालिकाले सुरक्षित आवासका लागि घर निर्माण गरिदिएकोमा खुसी लागेको बताउँदै मेलले गाउँपालिका वडा नम्बर 7 नन्देगडाका स्थानीय पदम बिक, भजन बिक र भीमसारकी
हामीलाई धेरै धेरै खुसी।
अछाम जिल्लाको हकमा जोखिममा रहेका अति विपन्न परिवारलाई यस्ता धेरै कार्यक्रम अन्तर्गत हामीले मेलले गाउँपालिका वार्ड नम्बर 7
गाउँपालिका सरकारले हामीलाई सहयोग गर्यो, हामी यति खुसी छौँ कि हाम्रा लागि सरकार भएको महसुस गरेका छौँ।
संघीय अनुदान मार्फत गाउँपालिकाको 4 लाख र जोखिममा रहेका परिवारले जग्गा सहित 4 लाखको श्रमदान गरी प्रति घर 8 लाखको लागतमा आवास निर्माण गरिएका हुन्। पक्की 2 कोटे प्रत्येक घरमा शौचालय र भान्सा व्यवस्थित छ। 8 वडाका 8 सुरक्षित ठाउँमा निर्माण भएका घर भूकम्प प्रतिरोधी समेत छन्। मिल्ले गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउद
2079 भाद्र 22 गतेको बाढी पहिरोबाट जोखिममा रहेका समुदायहरूलाई जीवन सुरक्षाका लागि के गर्ने त भन्ने कार्यपालिकाको निर्णयले हाम्रा जोखिममा रहेका समुदायहरूलाई उहाँहरूको जीवन सुरक्षित गर्नुपर्छ भनेर नेपाल सरकारले संघीय विशेष अनुदान मार्फत बहुवर्ष कार्यक्रम स्वीकृति गर्यो। मेलले गाउँपालिकामा बाढी पहिरोबाट जोखिममा रहेका समुदायका 96 वटा घर निर्माण सम्पन्न गरिसकेका छौँ।
करिब 8 करोड़को लागतमा निर्माण भएका यी घरले गरीब, विपन्न परिवारलाई ठूलो राहत दिएको छ। नयाँ बनेका यी घरमा बिजुली जोडिएको भए तापनि पिउने पानीको भनी पर्याप्त सुविधा छैन र सड़क सञ्जाल समेत नजोडिएकाले आगामी दिनमा यी समस्यालाई मध्यनजर गर्दै बजेट विनियोजन गरी सरकारले काम गर्नुपर्ने देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार भएको छ। नेपाल टेलिकमले बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। संचार सेवा उपलब्ध भएपछि स्थानीय तीर्थयात्री पर्यटक तथा विभिन्न सरकारी तथा गैर सरकारी निकाय पनि लाभान्वित भएका नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्दै दुर्गम भेगका नागरिकलाई संचारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीहरूले आज संचार मन्त्री डाक्टर तिमिल सिन्हासँग गरेको भेटमा उहाँले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धमा छलफल भएको छ। समितिको आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गरियो। प्रतिवेदनका अनुसार देशभरका वन क्षेत्रमा 1,12,000 रातो बाँदर रहेका छन्। प्राविधिक कार्यदलले 44 पालिकामा गरेको अध्ययनबाट 53% बाली नालीमा बाँदरले क्षति पुर्याएको उल्लेख छ। त्यसैगरी अध्ययन कार्यदलले नेपालमा पाइने विभिन्न चार प्रकारका बाँदरमध्ये रातो बाँदर बढ़ी आक्रामक भएको उल्लेख गर्दै नियन्त्रणका उपायहरू समेत सुझाएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय अध्ययन र दिगो नीतिका आधारमा निजी क्षेत्रलाई पूर्वाधार विकासका परियोजनाहरूमा सहभागी गराउनुपर्नेमा जोड़ दिनुभएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले फोहोर व्यवस्थापन, ऊर्जा, जलविद्युत लगायतका क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढ़ाउन कानूनी सुधार आवश्यक रहेको बताउनुभयो। सार्वजनिक निजी साझेदारी बारे भएको छलफलमा सांसदहरूले उद्योगको उत्पादन तथा बजारीकरणमा निजी क्षेत्रको लगानी बढ़ाउनुपर्ने तथा लगानीको उद्देश्य र त्यसबाट प्राप्त उपलब्धिलाई पारदर्शी बनाउनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा नेपाल उद्योग परिसंघ सीएनआईका अध्यक्ष वीरेन्द्र राज पाण्डेले समग्र पूर्वाधार विकासका लागि सड़कसँगै डिजिटल पूर्वाधार, जलस्रोत, ऊर्जा, प्रसारण र शहरी पूर्वाधार समेटिएको एकीकृत गुरू योजना बनाउनुपर्ने सुझाव दिनुभयो। यस्तै नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले परियोजना शुरू हुनु अघि नै लगानी र स्रोत सुनिश्चित गर्नुपर्ने बताउनुभयो। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिले उद्योग क्षेत्रमा लगानी भित्र्याउन कानूनी जटिलता र चुनौती हटाउनुपर्नेमा जोड़ दिनुभयो। उदयपुरको बेलका नगरपालिका 5 जहडा स्थित मदन भण्डारी लोकमार्गमा स्कूल बसले अटोलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार बेलका नगरपालिका 5 करिब 34 वर्षीय मन्दिरा मगर र नामथर तथा ठेगाना खुल्न नसकेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। कैलालीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक तयारी तीव्र पारिएको छ। पहिलो चरणमा 1,000 परिवारलाई लाल पूर्जा वितरण गर्ने योजना अनुसार अहिले भूमिहीनको पहिचान र तथ्याङ्क संकलन, जग्गा नापजाँच तथा कित्ता काट गर्ने काम भइरहेको र कार्तिकसम्ममा लाल पूर्जा वितरण गर्न सकिने भूमि समस्या समाधान समिति कैलालीले जनाएको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
परिवारलाई जग्गाको लाल पूर्जा वितरण गर्नका लागि धमाधम काम भइरहेको छ। भूमि समस्या समाधान समिति कैलालीका अनुसार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरणका लागि अहिले पालिका स्तरमा भूमि सम्बन्धी काम अघि बढ़िरहेको छ। यति बेला भूमिहीनको पहिचान, तथ्याङ्क प्रविष्ट, जग्गा नापजात तथा कित्ताकाट गर्ने काम भइरहेको छ। कैलालीमा हालसम्म 1,37,070 भूमिहीन परिवारको तथ्याङ्क प्रविष्ट भएको छ। यस्तै 10,510 हेक्टर जमिन नापजाँच गरिएको छ भने 96,027 किता काट गर्ने काम पूरा भएको छ। कैलालीमा आगामी कार्तिकमा लाल पूर्जा वितरण शुरू गर्ने सरकारी लक्ष्य रहेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी एवं भूमि समस्या समाधान समितिका अध्यक्ष हिरालाल रेग्मी,
सरकारले जग्गा दिन्छ है भन्ने एउटा सन्देश पनि दिनुपर्ने गर्छ र पालिकाहरूबाट सिफारिस भए आएकाहरूलाई हामीले सहयोग गरेर 1,000 वासीको संख्यामा कार्तिक सम्ममा दिन सकिन्छ भन्ने हाम्रो लक्ष्य चाहिँ राखेका छौँ।
भूमिहीन परिवारलाई क्षेत्रगत एवं तहगत वर्गीकरणका आधारमा जग्गा वितरण गर्ने सरकारी मापदण्ड रहेको छ। शहर उन्मुख तथा ग्रामीण क्षेत्रमा भूमिहीन दलित सुकुम्बासी परिवारले आवासका लागि 340 वर्ग मिटर र कृषि परियोजनका लागि 2,000 वर्ग मिटर जग्गा प्राप्त गर्ने सरकारी मापदण्ड रहेको छ। यस्तै अव्यवस्थित बसोबासी परिवारको हकमा 1,000 वर्ग मिटर आवास र 10,000 वर्ग मिटर कृषिका लागि जग्गा वितरण गरिनेछ। अव्यवस्थित बसोबासी परिवारले जग्गा प्राप्तिका लागि तोकिएको राजस्व सरकारलाई बुझाउनु पर्ने व्यवस्था रहेको छ। भूमि प्रशासन कार्यालय कैलालीका प्रमुख एवं भूमि समस्या समाधान समितिका सदस्य लक्ष्मण कठायत,
भूमिहीन दलित भूमिहीन सुकुम्बासीले आवासको लागि शहरी क्षेत्रमा 130 वर्ग मिटर जग्गा पाउने व्यवस्था छ भने ग्रामीण क्षेत्रमा आवासको लागि 340 वर्ग मिटर जग्गा प्राप्त गर्न सक्नुहुन्छ। त्यसै गरी अव्यवस्थित बसोबासीले ग्रामीण क्षेत्रमा आवासको लागि 1,000 वर्ग मिटरसम्म प्राप्त गर्न सक्ने व्यवस्था छ।
कैलालीमा लाल पूर्जा प्राप्तिका लागि निवेदन दिने भूमिहीन सुकुम्बासी भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारको संख्या 141,066 रहेको सरकारी तथ्याङ्क छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। काभ्रे पलाञ्चोकको मण्डन देवपुर नगरपालिका 12 37 वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 वर्षीय रमेश रेउलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। बेलायतले किएभलाई लामो दूरीका मिसाइल उत्पादन गर्न आवश्यक जानकारी दिएर युक्रेनमा शान्ति रोकिरहेको क्रेमलिनले दावी गरेको छ। क्रेमलिनले युक्रेनी मिसाइल उत्पादन गर्ने प्लान्टहरू नष्ट गर्ने चेतावनी दिएको छ। यो चेतावनी बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले किएव भ्रमणका क्रममा युक्रेनलाई सैन्य सहयोग जारी राख्ने वाचा गरेको बेला आएको हो। बेलायत सरकारले रक्षा कम्पनी एमबीडीएलाई फ्रान्को ब्रिटिश मिसाइलमा प्रयोग हुने बेलायती उपकरणहरूको जानकारी दिने अनुमति जारी गर्ने बताएको छ। यसले गर्दा किएभले घरेलु रूपमा ती मिसाइल उत्पादन गर्न सक्नेछ। अमेरिकाको नेभादा राज्यको रेनो भन्ने ठाउँमा वन डडेलो फैलदा 90,000 स्थानीयवासीलाई घर छाड्न भनिएको छ। शनिबारदेखि शुरू भएको आगलागीमा 6 घाइते भएका छन्। नेभादा राज्यका गभर्नरले आपतकालीन अवस्थाको घोषणा गरी उद्धार तथा राहतका लागि सबै संयन्त्र परिचालन गरेको बताउनु भएको छ। प्रहरीले मानवीय लापरवाहीले आगलागी शुरू भएको प्रारम्भिक अनुमान गर्दै थप अनुसन्धान शुरू गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बैंक तथा वित्तीय संस्थाका संचालकको अयोग्यता सम्बन्धी व्यवस्था बैंक तथा वित्तीय संस्था सम्बन्धी बाफियामै स्पष्ट गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको सोमबारको बैठकमा नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सम्बन्धित विषय सम्बन्धित ऐनमै सम्बोधन गर्नुपर्ने बताउनु भएको हो। राष्ट्र बैंक ऐनमा मात्र संशोधन गर्दा पुनः बाफियासँग मिलाउनु पर्ने अवस्था हुने भएकोले सरकारले सम्बन्धित ऐनमै संशोधनको प्रक्रिया अघि बढ़ाएको अर्थमन्त्री वाग्लेले बैठकमा जानकारी गराउनुभयो। बैठकमा अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन 1 सार्वजनिक गर्ने गरी सहमति जुटेको छ। समितिको बैठकमा सभापति डाक्टर कृष्णहरि बुढाथोकीले बजेट सार्वजनिक गर्ने समय निश्चित गरिए जस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन 1 मिति तय गरिएको जानकारी दिनुभयो। समितिमा नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 माथि दफावर छलफल जारी रहेको छ। नागडुङ्गा सुरुङमार्ग सोमबारबाट सर्वसाधारणका लागि आंशिक रूपमा खुल्ला भएको छ। यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा सोमबारदेखि 4 पाङ्रे साना सवारी कार जीप भ्यानका लागि खुला गरिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। सुरुङ मार्गमा अति प्रज्वलनशील पदार्थ बोकेका र 2 पाङ्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन। हालका लागि बिहान 9 साँझ 6 एकतर्फी रूपमा मात्र सुरुङ मार्ग खुला हुने भएको छ। अवस्था हेरेर 1-2 दिनमा क्रमशः दुईतर्फी ट्राफिक खुला गरिने विभागले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले साउन 11 गते सुरुङ मार्गको उद्घाटन गर्नुभएको थियो। नेपाली कंग्रेस पार्टीले महिला उद्यमशीलता सम्मेलन 2083 आयोजना गर्ने भएको छ। देशमा महिला उद्यमशीलताको प्रवर्धन, आर्थिक सशक्तिकरण तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन गर्न लागि हो। नीति प्रतिष्ठान अन्तर्गत उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यले सम्मेलन भदौ 11 गते आयोजना हुनेछ। सानेपामा हुने सम्मेलन बिहान 8 बजेदेखि अपरान्न 6 बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो। सम्मेलनमा 80 भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको समेत प्रदर्शनी आयोजना गरिने भएको छ। नेपालगंज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय गरिनुपर्नेमा जोड़ दिइएको छ। नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट नाटा बाँके च्याप्टरले आफ्नो 7 स्थापना दिवसका अवसरमा 7 बुँदे घोषणा पत्र जारी गर्दै विमानस्थललाई प्रवेशद्वार बनाउन सके त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। बाँके तथा आसपासका धार्मिक गन्तव्यलाई एक आपसमा जोडेर धार्मिक पर्यटन सर्किट विकास गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
नेपाल एले अस्ट्रेलियामा जारी टप एण्ड टी20मा पहिलो जित दर्ता गरेको छ। होबर्ट हेरिकेन्सलाई 39 रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। 155 रनको लक्ष्य पछ्याएको होबर्ट हेरिकेन्सले 18.3 ओभरमा 115 रन मात्र बनाउन सक्यो। नेपाल एका लागि नारायण जोशीले 3, सहाब आलम र पवन सराफले समान 2 तथा विपिन खर्तीले 1 विकेट लिए। होबार्ट हुरिकेन्सका लागि नितेश सामियमले सर्वाधिक 37 रन बनाए। नेपाल एको लागि कुशल भुतलले सर्वाधिक रन सहित 39 रन बनाए। मयन यादवले 31, अनिल शाहले 28, लोकेश बमले 20 रन बनाए। नेपालीले पछिल्लो दुवै खेलमा ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरेको थियो। बंगलादेश हाई पर्फर्मेन्स टीमसँग 9 विकेटले पराजित भएको खेलमा नेपालले 99 रन मात्र बनाएको थियो। नेपाल ए पहिलो खेलमा एन्टी स्काइसँग 8 विकेटले पराजित भएको थियो। त्यसमा पनि नेपालले 122 रन मात्र बनाएको थियो। 9 टोली सहभागी रहेको प्रतियोगितामा नेपाल ए 2 अङ्कसहित 7 स्थानमा उक्लिएको छ। नेपालले अब बुधबार अस्ट्रेलियन क्रिकेटर टेरिटरीको सामना गर्नेछ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर क्रिकेट जगतका 21 जना पूर्व कप्तानले प्रधानमन्त्री शाहबाज शरीफलाई पत्र लेखेका छन्। पूर्व कप्तानहरूले प्रधानमन्त्री शाहबाजलाई पत्र लेखेर क्रिकेटर समेत रहिसकेका पूर्व प्रधानमन्त्री इमरान खानलाई उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा तराई भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ र तराई, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश तथा कोशी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। काठमाडौँको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। पोखराको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 38 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। र दिपायलको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 19.9 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा बलात्कार जन्य अपराधमा संलग्नलाई कड़ा कार्यवाही गर्ने गरी कानून ल्याउनु पर्नेमा सांसदहरूको जोड़। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत प्राप्त। समाजमा इमानदारी र नैतिक आचरण आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। नागढुङ्गा सुरुङ मार्ग आजबाट चार पाङ्ग्रे साना सवारी साधनका लागि खुल्ला र अमेरिकाको नेभादामा बनडडेलो 90,000 मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।